الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. آج منگل کا دن ہے، اور منگل کے دن ہمارے ہاں حضرت مولانا روم رحمۃ اللہ علیہ کے شعر آفاق تصنیف مثنوی مولانا روم کا درس ہوتا ہے. یہ عجیب احوال کا ماشاءاللہ یعنی کتاب ہے، اور اس کے اندر حضرت نے ماشاءاللہ بہت مفید مضامین انتہائی آسان انداز میں، دل میں اترنے والے انداز میں بیان فرمائے ہیں. ہاں، اس میں طرز حکایات کا ہوتا ہے، حکایات بیان کیے جاتے ہیں، اور حکایات کے ذیل میں ماشاءاللہ کافی جو ہے نا وہ مضامین سامنے آتے ہیں. رنجیدن مغضوب علیہ و یاری وریدن از شفیع، مغتوب کا غصے ہو کر سفارشی سے دوستی کرنا. یہ ماشاءاللہ مختلف حکایات کے ذریعے سے جو ہے نا وہ ہے کہ قصہ چل رہا ہے، ایک بادشاہ کا مصائب پر غصہ کرنا، بادشاہ کے آگے کسی سفارشی کے سفارش کی درخواست کرنا، اور درخواست کا قبول نہ ہو اور مصائب کا افسوس کرنا کہ کیوں کوئی سفارش کی. تو یہ سلسلہ میں چل رہا ہے. مات وا ندی می رست از خوفی بلا، زی شفی آور بگردید از دلا، دوستی ببرید زاں مخلص تمام، روب حایت کردتا نارد سلام، زاں شفی خویش تن بیگانہ شد، زی تعجب خلق در افسانہ شد، گرنا مجنون است یاری چو برید، اور کسے کی جان او را و خرید، آ خریدش آندم از گردن زدن، خاک نالے پاش بایستے شدن، باز گونا رفت بیزاری گرفت، باچونی دلدار کی داری گرفت، پس ملامت کرد او را ناسہے، کائے جفا چو میں کنی با مسلحے، جان تو بخرید آ دلدار خاص، آن دم از گردن زدن کردت خلاص، گر جفا کر دے بنا لیستے رمید، خاصنی کی کرد آ یاری حمید، گفت بہر شاہ مبذول است جاں، اچرا آئے چفی اندر میاں، لیم اللہ وقت بود آن دم مرا، لائے صفی نبی مجتبی، من نخواہم رحمت جز رحم شاہ، من نخواہم غیر آشد را پناہ، غیر شرا بہر آلہ کردہ ام، کے بسوئی شہ تلا کردم ادا کردہ ام، گر ببرد او بقہر خود سرم، شاہ بخشت شست جوان دیگ دیگرم، کار من سر بخشی او بی خویش است، است کار شاہن شاہ ماسز بخشی است، فخر آسر کی کفے شاہنش بر، برد ننگ آسر کے بغیر سر برد، شب کے شاہ از کہار در قبرش کشید، ننگ دارد از ہزارہ روز عید، خود طواف آنکھ اوشا بین بود، فوق وہ قہر لطف کفر و دین بود، زان مایت یکت بادت در جہاں، پس نہان استو نہان استو نہان، زاکی این اسماء الفاظی حمید، از گلاب آئے آدمی آمد پدید، علم الاسماء بد آدم را امام، لیکن اندر لباس عین الام، چون ہادا آب گل بر سر کلاہ، گشت از اسماء جانی روسیہ، یہ نقاب حرف ادم در خودکشی، تاشود بر آب گل مانے پدید، گرچہ از خصم و حشم کرد و خلاص، لیک ہم شے شد مرا حق کا مناس، گرچہ از یک وجہ منتق کاشف است، لیک از دہ وجہ پردہ مختنف. فرما رہے ہیں کہ ماتوب کا غصے ہو کر سفارش سے دوستی قطع کرنا. جب مصاحب خوف و غم و ہلاکت سے چھوٹ گیا، تو اس نے محسن سے دوستی قطع کر لی، یعنی اس نے اس کی سفارش کی، اور سفارش کے لیے وہ مقرر تھا. تو اس نے جب سفارش کی اور یہ مسئلہ اس کا حل ہو گیا، یعنی وہ خوف غم سے چوٹ گیا، تو پھر اس نے اپنے محسن سے دوستی قطع کر لی. عماد الملک نے تو اس ندیم سے سلوک کیا، اور وہ مصاحب جو اس کی سفارش سے بچا تھا، اس کی حالت ہوئی کہ اس سے ناخوش ہو کر ترک تعلق کر دیا. اسی مخلص کامل سے دوستی کا تعلق منقطع کر دیا، اور دیوار کی طرف منہ کر لیا تاکہ وہ سلام نہ کر سکے. وہ اپنے سفارش گر سے بالکل اجنبی ہو گیا. اس حیرت انگیز واقعہ دیکھ کر لوگ چمگویاں کرنے لگے. लोग कहने लगे कि ये नदीम दीवान हो गया, क्योंकि दीवान नहीं हुए तो क्या वजह कि ऐसे शख्स से उसने बिगाड़ ली जिसने उसकी जान बचाई थी, उसने तो उसे गर्दन जनी से बचाया था, इसलिए उसको लाजम था उसकी ज्योतियों की खाक हो जाता, न कि उल्टी चाल चलता और उससे बिगाड़ कर ली। और ऐसे दोस्त का दुश्मन हो गया ना जिसने उसको हलाकत से बचाया था। एरखुर खान ने उसको यही मलामत की और कहा कि तुम एक मुस्लिम परिजाती क्यों करते हो, उस महाबा खास ने तुम्हारी जान बचाई, उस नाजिक वक्त में तुम्हें गर्दन जनी से बचाया है, ऐसी हालत में अगर वो तुझ पर कोई ज्यादती भी कर ले तो तुमको उससे भागना तो नहीं चाहिए था, जबकि उसने भलाई ही की है, कोई बुराई नहीं की, ऐसी हालत में गुरेज करना जेबा नहीं देता था। उसने कहा कि मैं तो बादशाह के लिए जान दे रहा था, वो कौन आता था कि सिफारिश बनकर पेच में कूद पड़ा, मैं उस वक्त खुदा के साथ था जहां नबी को भी गुंजाइश की जगह नहीं थी। इस शेर में मौलाना रहमतुल्लाह हज़रत आप सल्लल्लाहु अलैहि वसल्लम की हदीस बयान की, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था, ली माल्ला वक्तुन ला यसअनी फी मलक मुकर्रम वला नबी मुरसल, यानी मुझ पर कुर्ब इलाही में भी एक ऐसा वक्त आता है कि न इसमें किसी मुकर्रम फरिश्ते की गुंजाइश होती है न किसी नबी मुरसल की। एक दूसरे मुकाम में आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि अल्लाह इरशाद फरमाते हैं, मन तकर्रब मिन शबरन तकर्रब तो इलैहि मिन जरान, जो मेरी तरफ बालिश भी करीब होता है तो मैं उसकी तरफ हरगिज गज़ बर करीब हो जाता हूँ। इस किस्म की मारिफत रसूलुल्लाह अम्बिया किराम को नसीब होती है जिन्होंने इस हस्ती को खुदा की ज़ात और सिफात में फना कर दिया, ये मुकाम वह भी है कस्बी नहीं। अल्लामा बहरुल्लूम ने इस शेर को सुअदब करार दिया और तावील किए, हालांकि शुबह की गुंजाइश नहीं थी। ली मल्ला वक्त बूद अहमद मराज तुझी को नहत वाज तो पर रद्द करता है, हालांकि इस शेर में तरकीब से तशबीद न मकसूद है, अब कुछ सुअदब नहीं रहा। मैं सिवा बादशाह के रहम के किसी को का रहम नहीं चाहता, और मैं बजुज बादशाह के पना के किसी की पना नहीं चाहता, यानी कि मैं एहसान फरमोशी नहीं, क्योंकि मैं बादशाह की शफकत और रहम का तालिब हूँ, उसी बादशाह का पनागीर, वगैरह से मुझे कोई सरोकार नहीं, क्योंकि मैं बादशाह से मोहब्बत करता हूँ इसलिए उसके सवा तमाम ख्वाहिश समझता हूँ, बस उसने मुझ पर क्यों रहम किया और मुझे क्यों पना दी। बादशाह अगर मुझे मार भी डालेगा तो ऐसा करने से गो कि बहुत सारे जान अता करेगा, कतः कीजिए न ताल्लुक हमसे कुछ नहीं है, तो अदावत ही सही, गो दुश्मनी से देखते तो हैं, मैं शादू क्यों तो किसी के निगाह में, यानी मेरा काम तो सर देना दे देना और अपने आप को रज़ाए शाह के ताबे कर देना है, और बादशाह का काम लुत्फ़ माज़ या लुत्फ़िकार से जान देना है दे देना है, मैं दोनों सूरतों में खुश हूँ, कत्ल करे खा माफ़ कर दे। मैं कहता हूँ कि जो सर बादशाह के हाथ से कट जाए मुझे फ़ख्र है, और जो सर दूसरों के आगे झुके ताकि बादशाह के कहर से बच जाए उसके लिए ऐसा करना मुझे नंग है। जिस रात वो सर बादशाह के कार से कब्र में पहुंच जाए वो रात हजारों ईदों से बढ़कर है, उनकी हमसरी से नंगुहार रखती है, ये कि मैं शाही का बंदा हूँ, उससे जो कुछ भी मुझे पहुंचे मेरे लिए बाय सफर तो मुसरत है, बल्कि इसके अजाब व अताब को भी मैं राहत तो सरूर खुशबख्ती तस्वर करूँगा। जिसको बादशाह हकीकी का कुर्ब हासिल हुआ वो लुत्फ़कार के रस्मियात से बालातर है। मौलाना जो मातूब अली के बयान से इंतकाल फरमाते और बादशाह हकीकी सरफरोश के मुतालिक फरमाते हैं कि जो लोग ज़ात हक जल शानों का मुशाहदा करें उनका कुर्ब मिन ज़ात जिसको हमने तवाफ से ताबीर किया है, जो उसकी ज़ात वहदुल्लाह शरीक के लिए मखसूस है, लुत्फ़ कहर कुफ्र दीन के रसूमात से बढ़ाता है, क्योंकि उसकी ईमान हकीकी हासिल है, और बख्वाए हर चज दस्त दोस्त रसद नकुस लुत्फ तो लुत्फ़ रहा वो कहर को भी लुत्फ़ समझते हैं, दीनी मुनाफी अनवार बातिनी मदारज उकबा से उसको कौन माने, सबसे ज़्यादा उनका हक है, रहा दुनियावी सुरबुजियाँ इतलाफ़ जान और तकालीफ जिस्म वगैरह इनकी उनको परवानी होती, उन्हें ज़र को ज़र समझते हैं, बल्कि खुदा की राह में हर तकलीफ इसके लिए राहत है। या करीम ता सर दारम सर तू दारम जहाँ पेश कशी दरी तू दारम, इनकी हालत की कोई इबादत ताबीर नहीं कर सकती, इसलिए नहायत ही मख्फी है, और जिस कदर सतूत अल्फाज समा है तो ये आदमी के निकाले हुए हैं, यानी हक जल शानों की हकीकत को कहना तक को पहुँचना इंसान के हाथ कुदरत से बाहर है, और अस्मा अल्फाज जो इंसान जो जो इंसान ने वज़ किया उनकी ताबीर से कासर हैं, या आसमां से मुराद आसमाय अशिया जहाँ है, लो इस शायद किसी को शुभ के जिसम इंसान से क्यों कर निकालें, इनका मंशा तो खुद हक सुबहान तआला है। बेशक इल्म अस्मा का इमाम आदम अलैहिस्सलाम था, लेकिन वो तालीफ تعليم حروف كلمات ما نيتي ارشاد بار تعالی تعالی علم آدم الاسماء كلها يعني خدا نے آدم علیہ السلام کو تمام چیزوں کے نام سکھا دی کیونکہ انہوں نے حضرت کو سکھائے ہیں اور وہی اس کے واضح ہیں اس لیے ہم کہتے ہیں کہ آدم علیہ السلام کو اسماء کی تعلیم ضرور کی گئی لیکن تعلیم حروف کے لباس میں نہیں تھی لیکن اسماء نے آب و گلو کی ٹوپی اوڑی تو ان اسماء میں نورانیت کے بجائے ظلمانیت آ گئی ان اسماء نے جب ناسونیت کا لباس پہنا تو اب وہ اسماء جو اب تک روحانی تھے ان کی صورت بدل گئی ان میں ظلمانیت آ گئی اور نورانیت نہیں رہی جس سے اشاء کو ان کے اصلی واقعی روپ میں آج دیکھ سکتے تھے کیونکہ اب انہیں اسماء نے حروف و صوت کا نکاب اوڑھ لیا تھا کہ مٹی کے پتلوں پر معنی کل جائیں کیونکہ اب انہوں نے اس کی غرض سے حرف و صوت کا نکاب اوڑھ لیا تھا کہ مغلوب الناس ہوتی ہے اشخاص پر بھی معنی واضح ہو جائیں جو کہ بدون اس صورت کے واضح نہیں ہو سکتے تھے پر جب اس نکاب میں چھپ گئے تو تحریکی اور خفائی نورانیت ہونا تھا. ندیم نے کہا مشکل مضمون ہے مطلب یہ ہے کہ سمجھ کے لیے ضرورت ہے وہ کہا ہمکار مطلب مجھے رسالہ لیا وہ ذرا رسالہ جو اصل میں ہر شخص کا اپنا اپنا ظرف ہوتا ہے اور جو کسی کا ظرف نہیں ہوتا تو اس کو ہم آسانی کے ساتھ کہہ سکتے ہیں کہ اس کا ڈومین مختلف ہے ڈومین مختلف ہے اور جب ڈومین مختلف ہو جاتا ہے تو ساری باتیں بدل جاتی ہیں. میں ایک مثال دیتا ہوں, بہت آسان مثال ہے. بس میں جا رہا ہے کوئی شخص اور اس کو جلدی پہنچنا ہے, راستے میں کڑا ہوا ایک مسافر ہاتھ دیتا ہے, ڈرائیور اس پر رحم کا کر اس کے لیے گاڑی روکتا ہے. جس مسافر کو جلدی اندر بیٹھا ہوا ہے وہ کیا کہے گا؟ وہ کہے گا کہ کیوں جگہ جگہ روک رہے تو مطلب وہ جناب کچرا چکڑا بس سروے سے مطلب جو ہے کہ ہر جگہ کھڑا ہو جاتا ہے اور یہ اور وہ کرتے ہیں لوگ اس قسم بات ہے. یہ ایک بات سمجھ لو. اب اگر یہی شخص جو بس میں بیٹھا ہوا ہے یہ اگر اس مسافر کی جگہ کھڑا ہوتا جس کو جلدی پہنچنا ہے اور اس کو بس کی تلاش ہے, اگر بس نہیں رکتی تو کیا کہے گا؟ ہاں جی, وہ کہے گا کہ دیکھو کتنا ظالم ہے جن میرے لیے بس نہیں روکی. اب ایونٹ ایک ہے, حالت دو ہیں, اس کو ڈومین کا فرق کہتے ہیں کہ ہر شخص کا اپنا اپنا ڈومین ہے, اس کے حساب سے اس کی سمجھ ہوتی ہے. اب اگر اس شخص کو اس کی بات سمجھ نہیں آ رہی تو اس میں ڈومین کا فرق ہے, اس میں جو نہ مطلب یہ کوئی ایسی بات نہیں ہے. اب ذرا تھوڑا سے اس سے آگے کی بات کرتا ہوں. ایک شخص سے زندہ ہے, اس کو اپنے رشتہ داروں کے ساتھ محبت ہے. اب اگر کوئی رشتہ دار فوت ہوتا ہے تو اس کو غم ہوتا ہے کہ یہ تو میرے سے جا رہا ہے. ٹھیک ہے جی, سمجھ کی بات ہے, ٹھیک ہے, غم ہے. اب وہ خبر میں جو پہلے سے فوت ہو چکا ہے اس پہ اللہ پاک دنیا کے لوگوں کی حالت کھولتا ہو اور کوئی شخص فوت ہونے والا ہو تو قبر والا اس کے لیے کیا جذبہ رکھے گا؟ خوش ہوگا یا خفا ہوگا؟ ہاں جی, کہے کہ میرے پاس آ رہا ہے, مطلب خوش ہوگا, بلکہ استقبال کرتے. ہاں جی, ہیں بزرگوں کے واقعات ایسے کہ بعض لوگ کے آپس سے ہم استقبال فرماتے ہیں, بعض لوگ کے مختلف اولیاء استقبال فرماتے ہیں, ہے مطلب اس طرح فرشتے استقبال کرتے. تو اس کا مطلب یہ ڈومین کا فرق ہے. اب اگر قبر والے کی بات زندہ شخص کرے تو زندوں کی باتیں سمجھ, زندوں کو باتیں سمجھ میں آئے گی؟ زندوں کو باتیں سمجھ میں نہیں آئیں گی, لیکن وہ بات حقیقت ہوگی, اس کے اندر کوئی مبالغہ نہیں ہوگا, حقیقت کے مطابق بات ہوگی. اب یہ جو بات حضرت نے اس انداز میں فرمائیے. ہاں جی, یعنی نظم کے مضمون میں. یہ حضرت حلیم گل بابا رحمۃ اللہ علیہ جن نے کہا کاسب رحمۃ اللہ مرجد امجد ہے, ان کے بارے میں کتاب لکھی ہے, اس میں اقتباس میں ایک چیز اس طرح آئی ہے, میں سناتا ہوں. جناب علی محمد عطا صاحب رحمۃ اللہ علیہ, جو کہ طریقت کے راستے کے عطار تھے, فرماتے کہ ایک دن میں نے ایک درویش کو دیکھا جو کہ قسم قسم کے مصائب اور آفات میں مبتلا تھے. جب میں نے اسے اس حال میں دیکھا تو میرا دل اس کی حالت پر غم کھانے لگا. تو اس کے ساتھ اچھا کر رہے برا کر رہے, اس کی حالت پر غم کھانے میں اچھا کر رہے برا کر رہے, اچھا کر رہے. اب سنو, درویش نے مجھے دیکھ کر زور سے کہا, یا مکلف ما دخول کفی بین و بین ربی داو یا میر ما ایشا بادا. اے ہوشیار شخص اور مکلف شخص, تمہیں میرے اور میرے رب کے معاملات میں دخل ہونے کی کوئی ضرورت نہیں ہے. اس پہ بات کھل گئی کہ کچھ میرے ساتھ تجھے ہمارے درمیان آنے کی کوئی ضرورت نہیں ہے. یہ بات چھوڑیے, وہ چاہے اور جو کچھ اس کی مرضی وہ کرتا رہے. مجھے کہہ کر اس نے کہنا شروع کیا, الہی بعزتک و جلالک لو قطعتنی اربا وحیبا علی من البلائے حبا ما عزت لک الا شوقا و حبا. اے میرے رب, مجھے آپ کی عزت و جلال کی قسم, اگر تم مجھ پر مصیبتوں کا پہاڑ توڑ ڈالو اور میرے ہر عجت منقطع کر ڈالو تو اس حالت میں بھی میری محبت و میرا شوق بڑھتا جائے گا. فرماتے ہیں, تو اب یہ جو ہے نا, یہ جو اس قسم کی چیزیں ہیں نا, یہ سمجھ میں نہیں آ سکتی, لیکن یہ حقائق ہے, یہ مبالغہ نہیں ہے. ہاں جی, اس کی وجہ ہے, اس کی دو وجوہ ہے, ایک معرفت ہے اور ایک محبت ہے. محبت اور معرفت کی جمع کی صورت ہے. معرفت یہ ہے کہ اللہ تعالیٰ ہم پر ہم سے زیادہ مہربان ہے, اللہ تعالیٰ ہم پر ہم سے زیادہ مہربان ہے. وہ جو چیز دے رہا ہے تو بہترین ہے, وہ جو چیز لے رہا ہے وہ بھی بہترین ہے, یعنی اس کا لینا بھی بہترین ہے, اس کا دینا بھی بہترین ہے. کسی چیز کو لے کر وہ اس سے بہترین چیز عطا فرماتے ہیں, دے دیتے ہیں, اور کوئی چیز دیتے تو وہ بھی اس کا بہترین ہے. حضرت عمر رضی اللہ عنہ, آپ کہیں صوفیوں کی باتیں نا, تو صوفیوں کی باتیں لوگوں کو سمجھ میں نہیں آتی, وہ کہتے ہیں کیا کون سی باتیں کر رہے ہیں. عمر رضی اللہ عنہ فرماتے ہیں, مجھے نہیں معلوم کہ مجھے صبر کی اونٹنی پر بیٹھنا زیادہ بہتر ہے یا شکر کی اونٹنی پر زیادہ بہتر ہے. تو فیصلہ اللہ پر چھوڑتے ہیں, چاہے وہ صبر کے ذریعے سے مجھے عطا فرمائے, چاہے شکر کے ذریعے سے مجھے عطا فرما دے, میں خود کیوں فیصلہ کروں. ہاں جی, یہی وہ چیز ہے جو کہ ہم لوگ نہیں سمجھ پاتے. لیکن جو عارفین ہوتے ہیں, جو اللہ والے ہوتے ہیں, ان کی بات اور ہوتی ہے, ان کو ان چیزوں کی سمجھ ہوتی ہے, لہذا وہ ایسی ایسی باتیں بعض دفعہ کر لیتے ہیں جو انسان کو واقعی حیرت ملجھ میں مبتلا کر دیتے ہیں. حضرت بہلول دانا رحمۃ اللہ علیہ اس قسم کے شخصوں میں تھے. تو ایک دفعہ بیٹھے ہوئے بڑے مزے سے, جیسے بڑے اچھے موڈ میں ہے, ہارون رشید کے کنٹمپریری تھے, تو وہ ان کو جانتے تھے, تو گزر گزرے اس کے اوپر نظر پڑی, تو ان کا بہلول کیا کس حال میں ہو. اس نے کہا, اس شخص کا کیا پوچھنا جس کی مرضی کے مطابق سب کچھ ہو رہا ہے. تو ہارون رشید بھی عالم تھا لیکن علم ظاہری والا تھا. ہاں جی, تو اس نے کہا کہ تو نے خدائی کا دعویٰ کب سے شروع کیا ہے, خدائی کا دعویٰ کب سے کیا ہے. اس نے کہا کیوں. اس نے کہا یہ حالت تو صرف اللہ کی ہو سکتی, कि उसकी मर्ज़ी के मुताबिक सब कुछ होता रहे। किसी इंसान की इस किस्म की सूरत हाल नहीं हो सकती जो कि उसकी मर्ज़ी के मुताबिक सब कुछ हो। बालूल ने फरमाया, मैंने अपनी मर्ज़ी को उसकी मर्ज़ी में फना कर दिया। अब जो उसकी मर्ज़ी हो मेरी मर्ज़ी, अब मेरी मर्ज़ी के मुताबिक सब कुछ हो रहा है नहीं हो रहा। थोड़ी थोड़ी आप लोगों को बात समझ आ रही होगी। हाँ जी, अगर कोई इस हाल पर पहुंच जाए कि अपनी मर्जी को अल्लाह की मर्जी में फना कर सके, उसको कभी दुख पहुंच सकता है? वो कभी परेशान हो सकता है? तो यही तो कह रहे हो बुजुर्ग, ये तुम्हें दरमियान में आने की जरूरत नहीं है। और यही तो ये बुजुर्ग भी कह रहा है कि इसको दरमियान में आने की क्या जरूरत थी। चीज तो यही है ना। तो ये बात मैं अर्ज कर सकता हूं, ये डोमेन का फर्क है। जब तक किसी ने उस डोमेन को क्रॉस नहीं किया तो इन पर ये बातें नहीं खुल सकती। अब जब नहीं खुल सकती तो बाज लोग तो बादब होते हैं, वो कहते हैं हमें इस बात का इल्म नहीं है और खामोश रहते। उन बुजुर्गों की बेअदबी नहीं करते, गुस्ताखी नहीं करते, कहते हैं भाई इनकी बात है, सही कह रहे हैं, हम लोग इसको नहीं जानते, ये अच्छे लोग होते हैं। ठीक है, अभी महजूब हैं, इनको नहीं इल्म, लेकिन इतना इसको इल्म जरूर है कि गलत नहीं कह रहे, इतना इल्म उनको जरूर है। लेकिन कुछ बेअदब और गुस्ताख होते हैं, वो कहते हैं ये क्या कह रहे हैं, ये तो ऐसे हो, ये तो ऐसे। ऐसे लोगों के बारे में हज़रत तानवी रहमतुल्लाह ने फरमाया, बामुद्दई मुगोयद इसरार इश्क मस्ती, जो इनकार करने वाले हैं उसको इश्क मस्ती के इसरार न सुनाओ, उनके लिए सजा काफी है, उनके लिए सजा काफी है कि ये इससे महरूम है। के लिए यह सजा काफी है कि इससे महरूम है। वाकयतन बाज लोग, मिसाल मैं देता हूं, ये कोई इतनी अहम बात नहीं है, लेकिन वैसे मैं मिसाल अर्ज करता हूं। एक शख्स को कल्बी जिक्र हासिल है, यानी उसका दिल हर वक्त अल्लाह अल्लाह कर रहा है। ये मैंने पहले स्टेज की बात बताई है, फाइनल स्टेज की बात नहीं बताई। ऐसे लोग भी जो कि जिनका रुआ रुआ जिक्र कर रहा था। हाँ जी, मुमकिन है, वैसे वो ऐसे हैं हजरात है। तो ये कोई नामुमकिन बात नहीं है। अब जिसकी हो उससे वो ए शख्स जिसकी नहीं है और वो कह दे ऐसा नहीं हो सकता, बड़े जोर के साथ कहते ऐसा नहीं हो सकता, तो जिसकी है क्या वो इसके बात से मुतासर होगा? वो उस वक्त क्या करेगा? उसके बस में ये नहीं कि उसको दिखा दे, लेकिन उसको खुद तो मालूम है, तो क्या कहे, अच्छा ठीक है भाई, नहीं हो सकता, नहीं हो सकता, ठीक है, नहीं हो सकता, मतलब जाहिर है, क्या क्या आदमी कहेगा, नहीं हो सकता। लेकिन क्या वो वाकई सही बात कर रहा है? सही बात नहीं कर रहा, लेकिन इस शख्स के लिए सही बात कर रहा है, क्योंकि मनफी को मनफी से जरब दो तो जमा बन जाता है। ऐसे शख्स के साथ फिर ऐसी बात ही मुनासिब है ना, उसको क्या बेटी के नहीं हो सकता? आप नहीं समझते तो ना समझे, ये मतलब बात होती है। कभी कभी ऐसा होता है, अल्लाह वाले जो चीज़ों जिन चीज़ों से आगाह होते हैं उन पर लोग एतराज करते हैं, तो एतराज करने वालों के साथ उलझते नहीं है, बल्कि आराम से गुजर जाते हैं। हाँ जी, हमारे पुश्तों में इसके बारे में कुछ अदरबल में सिल भी है। हाँ जी, वो जो है ना, वो سپی به غاپی او کارغان به پتی رہی گی. یعنی کتے بھونک رہے ہوں گے اور کتے اور کوے چل رہے ہوں گے، ان کو کوئی پرواہ نہیں ہوگی ان کی. ہاں ظاہر ہے مطلب وہ کووں کے ساتھ کچھ کر تو سکتے نہیں ہے، تو بھونکنے والے بھونکتے رہیں گے، لہٰذا ان کو بھونکنے دیں. تو یہ چیز جو ہے نا، مطلب بعض دفعہ ہوتا ہے کہ کسی کوئی حالت ایسی ہو تو وہ اس حالت کے مطابق کبھی کبھی کلام کرتا ہے. تو اس کلام کو ان کی حالت پر معمول کرنا چاہیے، اس کے ساتھ مذاق نہیں کرنا چاہیے، اس کے ساتھ مذاق نہیں کرنا چاہیے. کیونکہ ٹھیک ہے جی، ہمارے پشتوں میں کہتے ہیں نپوئے نگرم، یعنی اگر اس کو سمجھ نہیں تو ٹھیک ہے، اس سے گلہ بھی نہیں. اگر کسی کو سمجھ نہیں تو گلہ بھی نہیں ہے، بس وہ نہیں ٹھیک ہے، اس کو نہیں پتا تو نہ پائے، لیکن کم از کم اس کو یہ حق تو نہیں نہ کہ جس چیز کو نہ جانتا ہو تو اسے انکار کر دے. انکار کرنے کی ضرورت تو نہیں ہے نا، بس وہ جو ہے نا وہ ٹھیک ہے جی، بس کہہ دے جی مجھے پتہ نہیں، مجھے سمجھ نہیں، بس ٹھیک ہے، یہ ایک اچھا سلوشن ہے. تو یہ والی بات ہے. اب اسی قسم کی غزل ہے جو اخیر شعر اصل میں وہی ہے جو میں نے ابھی بتایا ہے. اصل میں اس میں وہ عام بات ہے، جس وقت یہ شعر کہا جا رہا تھا تو اس وقت اس کے معنی نہیں معلوم تھے، لیکن بعد میں پتہ چلا کہ مولانا روم رحمۃ اللہ علیہ نے اس پر کلام فرمایا.
محبت کی دنیا ہے دنیا نرالی، تکبر حسد اور ریا سے ہے خالی. محبت کی دنیا ہے دنیا نرالی، تکبر حسد اور ریا سے ہے خالی. جو تنگی نظر کی ہے اس میں نہیں ہے، جو تنگی نظر کی ہے اس میں نہیں ہے. وفاف کی نہر ہے اس میں جاری، وفاف کی نہر ہے اس میں جاری. محبت کی دنیا ہے دنیا نرالی، تکبر حسد اور ریا سے ہے خالی. کوئی وسعت جان دل کی ہے کتنی، کوئی وسعت جان دل کی ہے کتنی. کہ انگشت بادمدہ ہے یہ عقل ساری. کہ انگشت
عقل کا ڈومین اور دل کا ڈومین، اس میں بڑا فرق ہے. اس میں یہ بتایا گیا جو دل کے ڈومین میں بات کر رہے ہیں اس کو عقل کیسے کیچ کرے، جو دل کے ڈومین میں بات کر رہے ہیں اس کو عقل کیسے کیچ کرے، عقل کے ڈومین میں ہے ہی نہیں وہ. وہ علامہ اقبال نے بھی اس کو اس معنی میں سمجھایا تھا، بے خطر کود پڑا آتش نمرود میں عشق، عقل ہے محو تماشا لب بام ابھی. تو اب جو عشق کو نظر آ رہے ہیں وہ عقل کو تو نظر نہیں آ سکتا، عقل تو ہمیشہ دور دو چار کی طرح چلتا ہے، وہ تو دور دو چار کرتا ہے، وہ عشق دور دو چار کرتا ہے وہ تو دور دو چار نہیں کرتا. تو یہی ڈومین کا فرق ہے.
انگشت بادمدہ ہے یہ عقل ساری. محبت کی دنیا ہے دنیا نرالی، تکبر حسد اور ریا سے ہے خالی. यहाँ है जलन नफ्स की ख्वाहिशों की, यहाँ है जलन नफ्स की ख्वाहिशों की, वहाँ ठंडियाहों की भरमार प्यारी।
यानी जो नफ्स का मारा हुआ है वो तो नफसानी ख्वाहिशात में जल रहा है, वो तो नफसानी ख्वाहिशात में जल रहा है, वो तो इसी में कुढ़ रहा है कि फलाह ने मुझे ये नहीं दिया और मैंने ये नहीं किया और मुझे ये चीज़ नहीं मिला, और हसद में, कीने में, बोझ में अड़ा हुआ है वो, जो है ना अपनी नफसानी ख्वाहिशात में फंसा हुआ है। और जिसका दिल अल्लाह के साथ लगा हुआ है वो अल्लाह की मोहब्बत में ठंडी आएँ भर रहा है, वो जो है ना मतलब है कि वो यानी तमाम चीज़ों की तरफ जो है ना पेट पेट मोड़ के जो है ना मतलब अल्लाह की तरफ वो कर रहा है, तो वो दोनों के डोमेन में बहुत फ़र्क है। यानी पहले अकल के डोमेन से बात की है, उससे मुख्तलिफ है, अकल उस तक नहीं पहुंच सकता। दूसरे में नफसानी ख्वाहिशात के डोमेन के साथ फ़र्क है, क्योंकि जो नफ्स जब तक मतलब फ़ाल है तो वो उसकी जो ख्वाहिशें हैं उसमें वो चीज़ जो चाहता है वो दूसरा आदमी जो चोड़ रहा है उसको उसकी बात समझ ही नहीं आ सकती। हाँ जी, वो समझ ही नहीं आ सकती। और सहाबा किराम के जैसे वाक़ात थे कि उसमें एक शख्स फोत हो रहा है, शहीद हो रहा है, वो पानी ला रहा है, दूसरे का आवाज़ आती है, वो कहते हैं जी उनका पहले उनको जाओ, अच्छा फिर उसके पास जाते हो, कहते हैं वो उनके पास जाओ, फिर उनके पास जाओ, तो वो जो है ना आखिर में जब आता है तो वो पहले फोत हो चुका होता है, मतलब फिर उसके बाद तो वो सारे उनके प्याला जो है ना मतलब उनके हाथ में रह जाता है। अब बताओ नफसानी ख्वाहिशों वाले इस बात को समझ सकते हैं? उसमें तो ये सूरत हाल ही की एक खिड़की होती है और सारे लोग उसके ऊपर वो करते हैं कि मुझे सबसे पहले वो चीज़ मिले, एक दूसरे के ऊपर चढ़ दौड़ते हैं, कैसे मतलब समझ में आ सकते उनकी बातें ना, समझ डोमेन का फर्क है।
वहाँ ठंडियाहों की भरमार प्यारी, मोहब्बत की दुनिया है दुनिया निराली, तकब्बुर हसद और रिया से है खाली, इसे अब बिठा ही दे दिल में तो अपने, इसे अब बिठा ही दे दिल में। तू अपने बिना इसके उम्र तूने कैसे गुजारी।
दिल वाला हैरान हो रहा है कि आपने इसके बगैर उम्र कैसे गुजारी है, ये नफ्स वाले पे हैरान हो रहा है, अकल वाले पे हैरान हो कि तूने ये दिन कैसे गुजारे, मतलब इसके बगैर, इस मोहब्बत के बगैर तू कैसे जी रहा है, उसको परेशानी है इस बात की, और लोग हैरान हो रहे हैं कि ये क्या कर रहा है।
बिना इसके उम्र तूने कैसे गुजारी, मोहब्बत की दुनिया है दुनिया निराली, तकब्बुर हसद और रिया से है खाली, जो प्यारा है उसका तुम्हें भी हो प्यारा, जो प्यारा है उसका तुम्हें भी हो प्यारा, अगर तुम पे उसकी मोहब्बत है तारी, अगर तुम पे उसकी मोहब्बत है तारी, मोहब्बत की दुनिया है दुनिया निराली, तकब्बुर हसद और रिया से है खाली, तरीका अगर उसका पाया है तूने, तरीका अगर उसका पाया है तूने, बशारत तुझे हो महबूबे बारी, बशारत तुझे हो महबूबे बारी, मोहब्बत की दुनिया है दुनिया निराली, तकब्बुर हसद और रिया से है खाली, जो माने नहीं उसको उसको तू
वही बात,
छोड़ो, जो माने नहीं उसको उसको तू छोड़ो, है महरूमी उससे सजा उसकी भारी, है महरूमी उससे सजा उसकी भारी। मोहब्बत की दुनिया है दुनिया निराली, तकबुर हसद और रिया से है खाली। वो मुझ पर जो है मेहरबान मुझसे ज्यादा, वो मुझ पर जो है मेहरबान मुझसे ज्यादा, करूँ जिंदगी क्यों ना मैं उस पे वारी, करूँ जिंदगी क्यों ना मैं उस पे वारी। मोहब्बत की दुनिया है दुनिया निराली, तकबुर हसद और रिया से है खाली। न छेड़ो शब्बीर दिल के नगमे रुको अब, न छेड़ो शब्बीर दिल के नगमे रुको अब, दबी ही रहे बेहतर आवाज तुम्हारी, दबी ही रहे बेहतर आवाज तुम्हारी। मोहब्बत की दुनिया है दुनिया निराली, तकबुर हसद और रिया से है खाली।
तो अभी इसमें एक और बात चली आ रही है, वो अस्मा की बात हो रही है, यानी अल्लाह जल्ल शानू ने जो चीज़ें पैदा फरमाई हैं उनकी जो अस्मा है। उस वक़्त चूंकि वहाँ पर यानी नाम नहीं थे, बल्कि मतलब उसके जो है ना वो जो नाम सिखाए थे, मतलब वो चीज़ें सूरतें नहीं थी, वो तमाम चीज़ें उनकी वो यानी यूँ समझ लीजिए कि उसकी हकीकत सामने लाई गई थी। लिहाजा उस वक़्त मतलब जो उनके ऊपर ये बातें खुली तो वो मिनहसुल हकीकत थी। अब जब जो चीज़ें आ गईं तो मिनहसुल सूरत आ गई, तो मिनह सूरत जब आ गई ना तो उसके अंदर फिर वो रूहानियत वाली बात ख़त्म हो गई, जुल्मानियत वाली बात आ गई, क्योंकि ये नफसानी चीज़ों के साथ आलूदा हो गई। इस वजह से उन्होंने नासूतियत का जब लिबास पहना तो अब जो अब तक वो चीज़ें रूहानी थे वो जो है ना जुल्माती बन गए। अल्लाह अकबर, ये बहुत मुश्किल बात है समझाना। हाँ जी, असल में रूह जो था वो तो अल्लाह का आशिक था, रूह जो था ये तो अल्लाह ताला का आशिक था, लेकिन जिस वक़्त रूह यहाँ पर आया तो रूह आ गया नफ्स के अंदर, सरेत कर गया, मतलब नफ्स के साथ हो गया। अब नफ्स जो है ना वो काम रूह से लेता है और नफ्स उसको अपने ख्वाहिशात के लिए इस्तेमाल करता है। हाँ जी, तो अब ये जो बात है कि ये चूंकि अपने नफ्स के ख्वाहिशात के लिए उस रूह को इस्तेमाल करता है तो इसके ऊपर वो चीज़ें जो कुली थी वो अब कुली नहीं रही, महजूब हो गई। मसलन देखो, मैं आपको एक बात बताता हूँ। अब रूह क्या देखता है? रूह देखता है नफ्स के ज़रिए से, यानी मतलब यह है कि आँख के ज़रिए से, आँख के ज़रिए, आँख के अंदर अपना नफ्स है। रूह सुन रहा है नफ्स के ज़रिए से, क्यों? कान के अंदर उसका नफ्स है। हाँ जी, रूह जो है ना मतलब टच के हिस्से जो काम ले रहा है वो नफ्स के ज़रिए से ले रहा है, क्योंकि उसके अंदर उसका नफ्स है। अब रूह जितने भी उसके इन्फॉर्मेशन सोर्सेज हैं वो सारे के सारे नफसानी है, तो ये आलूदा हो गया। अब वो तो मतलब जाहिर रूह के अंदर चीज़ें तो मौजूद है वो, लेकिन वो चीज़ नहीं रही। अल्लामा इकबाल के बाद शायरी ऐसी है ना जो लोगों को उस वक़्त तक ये समझ नहीं आया जब तक लोग ये चीज़ें ना समझे, क्योंकि उन्होंने मौलाना शाह कश्मीर रहमतुल्लाह से मौलाना रूम साहब से ये चीज़ें ली थी, तो वो तो बहुत ऊंचे प्रवास में थे, तो इस वजह से उन्होंने वो चीज़ें जो उनसे ली ना अपनी ज़ुबान में उसको बयान किया, तो उनके सामने जो लोग थे वो तो नहीं थे, तो उन्होंने उनकी बातें नहीं समझी, समझे नहीं समझ सके। जैसे मिसाल के तौर पर अल्लाह अकबर की शायरी है, शिकायत है मुझे या रब खुदावंदा ने मकतब से, शिकायत है मुझे या रब खुदावंदा ने मकतब से, सबक शाही बच्चों को दे रहे हैं खाकबाजी का। हाँ जी, सबक शाही बच्चों को दे रहे हैं खाकबाजी का, यानी यूं समझ लीजिए शाहीन का तो तुषाई है बसे रहकर पहाड़ों की चट्टानों में, नहीं तेरा नशीमन कसर सुल्तानी के गुंबद पर। अब वो ये जो है ना, मतलब खाकबाजी यूं समझ लीजिए कि ये हुब्बे बा है, और वो चीज़ जो है ना मतलब हुब्बे जा है कसर सुल्तानी की गुम्बद पर, ये हुब्बे जा है। मतलब तेरा रास्ता तो ना हुब्बे जा का था, न तो न हुब्बे बा का था, न हुब्बे माल का था, ये तू कौन कौन सी चीज़ों में पड़ गया? तू इसके लिए तो पैदा नहीं हुआ था, तू इसके लिए तो पैदा नहीं हुआ था, मतलब वो ये कहना चाहता है। अब मुझे बताओ, ये चीज़ अगर किसी को मालूम नहीं तो लम्बा शायरी का तशरीह कर सकता है? वो नहीं कर सकता, उसको कुछ और अपने माने पहना देंगे। तो अब ये जो बात मैं अर्ज कर रहा हूं कि ये असल में इंसान का जो रूह है, जब ये नफ्स के साथ इन्वॉल्व हो गया तो नफसानी ख्वाहिशात उसकी पहचान बन गई, और ये जुल्मत का शिकार हो गया, ये जुल्मत का शिकार हो गया। अब जब जुल्मत के शिकार हो गया तो अब ये जो है ना, मतलब ये कि उस वक्त तक अपने फॉर्म में नहीं आ सकता जब तक ये जुल्मत इससे दूर ना हो जाए, या जब तक नफ्स की इस्लाह ना हो जाए। जब तक नफ्स की इस्लाह ना हो जाए उस वक्त तक ये मतलब अपने फॉर्म में नहीं आ सकता। अब इस नफ्स की इस्लाह का जो नाम है, जिसके जरिए से रूह अपने पुराने कंडीशन पे वापस आता है, जो उसके अपनी जगह है उस पे वापस आता है, इसको कहते हैं रूहानियत। समझ में आ गई ना बात? इसको क्या कहते हैं? रूहानियत। और रूह को नफ्स के ख्वाहिशात के लिए इस्तेमाल करने का नाम है नफ्सानियत। रूह को नफ्स के ख्वाहिशात के लिए इस्तेमाल करने का नाम क्या है? नफ्सानियत। तो नफ्सानियत से निकलना और रूहानियत के अंदर आना, ये हमारा वजीफा है, इसी के लिए हमें पैदा किया गया है, इसी के लिए हमें पैदा किया है। अब जब तक हम इसको नहीं समझेंगे तो जैसे नफसानियत के शिकार लोगों को रूहानियत भी नफसानियत ही का एक आला नजर आता है, नफसानियत के शिकार लोगों को रूहानियत भी नफसानियत ही का एक आला नजर आता है। वो समझते कि रूहानियत क्या चीज है, ये अमलियात वगैरह। आपने देखा हो जी, मशहूर रूहानी उलूम के माहिर प्रोफेसर फलां कौन होगा, एक नजूमी होगा या कोई मतलब जो है ना वो आमिल होगा, 21वीं सदी का आरिफ कौन होगा, एक नफसानियत का मारा हुआ होगा। ऐसे है या नहीं है? तो अब ये जो चीजें हैं, ये असल में टर्मिनोलॉजी वही, लेकिन उसके पीछे ड्राइविंग फोर्स और है। लेकिन एक पूरी दुनिया इस चीज को इस तरह समझ रही है, आपकी बात सदाए बसारा साबित हो रही है, आपकी बात उनकी समझ में नहीं आ रही, ना आप उनको ये बात समझा सकते हैं। तो आखिरी शेर जो उसका था वो क्या था? दबी ही रहे बेहतर आवाज तुम्हारी, क्योंकि इसका कोई मतलब जनरल लोग वो असर ले नहीं रहे जो असर इसका लेना चाहिए था, उल्टा बेदबी के मरतकब हो रहे हैं, अपने आप को और खराब कर रहे हैं। लिहाजा बेहतर है कि तेरी आवाज दबी रहे। हाँ जी, तो ये मैं इसलिए अर्ज करता हूं कि बुनियादी तौर पर रूहानियत वो असल में रूह को दोबारा अपने पहले कंडीशन पे लाना था, जब ये नफ्स के अंदर इन्वॉल्व नहीं था। उस वक्त रूह की जो हालत थी, जब भी अल्लाह का आशिक था, उस हालत पे दोबारा ले आना, ये हमारा काम है। अब ये जो मैं आपसे बात अर्ज करता हूं कि नफ्स का उस मतलब न होना, ये तो हो नहीं सकता, ये तो हो नहीं सकता कि नफ्स न हो, क्योंकि नफ्स हमारे लिए क्या है? वो तो काम अमल करने का जरिया है, नफ्सी के जरिए से तो हम अमल करते हैं, नफ्सी की जरूरत। हाँ, तो ये हो सकता है कि नफ्स का जो नेगेटिव फोर्स है उसको खत्म करके उसको मतलब रूह का ताबे कर दो। समझ में आई ना बात? उसके नेगेटिव फोर्स को, तो नेगेटिव फोर्स को खत्म करने का मतलब क्या है? रजायल दबा दो, इसके रजायल दबा दो। यही अल्लाह पाक का मुताला है, मुतालिबा है। अल्लाह पाक फरमाते व नफ्स व मा सवाहा फअल्हमहा फुजूरहा व तक्वाहा। और अल्लाह पाक नफ्स का कसम खाता है और फिर उसके जो उसके बराबरी का, और फिर फरमाया कद अफलह मन जक्काहा, कि जो है ना वो जिसने अपने नफ्स को रज़ाइल से पाक कर लिया यकीनन वो कामयाब हो गया, और जो ऐसा नहीं कर सका यकीनन तो वह बर्बाद हो गया। ठीक है ना। अब थोड़ा सा गौर फरमाएं, गुजर लिए वो खुतबातुल अहकाम, ये चीजें स्केटर्ड पड़ी हुई हैं, मौजूद है अहादीस शरीफ में मौजूद है और सरम कुरान में भी मौजूद है, लेकिन ये स्केटर्ड पड़ी होती है इस वजह से समझ में नहीं आती। बिस्मिल्लाह रहमान रहीम। वक़ाल अलैहिस्सलातु वस्सलाम यकूलु मलकुल मौत अय्यतुह नफ्स तय्यबा व यकूलु अय्यतुह नफ्स खबीसा। ये जिस वक़्त मलकुल मौत रूह निकालता है तो दो किस्म के लोगों के साथ मामला होता है। जो तय्यब लोग होते हैं जिन्हें अपने नफ्स की इसलाह की होती है उनको कहेंगे अय्यतुह नफ्स तय्यबा, और जिन्होंने अपनी नफ्स की इस्लाह नहीं की होगी उनको कहेंगे अय्यतु नफ्सुल खबीसा। ये मलकुल मौत का मतलब वो है, इसका मतलब नफ्स की अपनी हालत बहाल है, मौजूद है, खबीस हालत में भी मौजूद है, तैयब हालत में भी मौजूद है। ठीक है ना। आगे जाके जब रूह निकलता है और आसमानों की तरफ जाता है तो वहां पर क्या है, वकाल अलैहिस्सलाम यकूल अहलुस्समा रूहुन तैयबा, वो यकूल अलसमा रूहन खबीसा। मतलब जब आसमानों के दरवाजे खोले जाते हैं तो जो पाक रूह होता है उनको कहते हैं रूहन तैयबा, ए रूह तैयबा, मतलब आपको मुबारक, मतलब जो ना वो वेलकम। और जो बुरे लोग होते हैं उनके लिए रूह खबीसा कहते हैं। इसका मतलब है रूह जो है जिस हालत में भी वापस जा रहा है उसके अंदर वो असर मौजूद है। तो इसका मतलब ये हुआ कि नफ्स की जो हालत है वो भी दोनों सूरत में मौजूद है, और जो रूह की मतलब जो है ना वो, इसका मतलब रूह जो है वो जो साथ जा रहा है मतलब उधर, वो असल में यो उसने अगर मतलब हमारे नफ्स की इस्लाह ना हो चुकी हो तो रूह जो है ना उसी हालत में जाएगा, वो रूह खबीसा होगा। और नफ्स की इस्लाह हो चुकी होगी तो फिर वो रूह तैयब हो चुका होगा, क्योंकि रूह ने उसकी बात मानी होगी, उन्होंने उसके बाद मानी होगी। तो इस वजह से जो है ना मतलब है कि हम लोगों को अपनी रूह पर और नफ्स पर मेहनत करनी पड़ेगी। और यहां से पता चल गया कि नफ्स, कल्ब और अकल, इन तीनों का अपना अपना रोल मौजूद है, तीनों का अपना अपना रोल मौजूद है। क्यों? दिल का ताल्लुक रूह के साथ है, रूह का मरकज दिल है। हाँ जी। और नफ्स का ताल्लुक जो है ना जिसको कहते हैं वो हवास के साथ है, तो उसका मरकज जिगर है, और साथ अकल है, अकल का मरकज दिमाग है। तो इसका मतलब तीनों पर अपना अपना काम करना पड़ेगा ताकि रूह तैयब बन जाए, नफ्स नफ्स से मुतमन्ना बन जाए और अकल अकल फहीम बन जाए। इंसानों के ऊपर अपनी अपनी मेहनत करनी पड़ेगी, और उनका कंडीशन ऐसा है कि या तीनों ठीक होगी या तीनों खराब होंगे, क्योंकि तीनों बाहम मरबूत है आपस में, एक दूसरे को बिगाड़ते भी एक दूसरे को, अच्छा भी करते हैं। जैसे हजरत मशाबल्ला मतलब फरमाया कि इनकी मिसाल ऐसी है जैसे जानवर आपस में सींग लड़ा देते हैं, ये उसको दबाते हैं, ये उसको दबाते हैं। गर्म पानी सर्द को मुतासर करता है और सर्द पानी को गर्म को मुतासर करता है, करते नहीं करता। बुरा आदमी अच्छे को मुतासर करता है, अच्छा आदमी बुरे को मुतासर करता है, करते नहीं करता। हाँ जी, बुरों के अंदर रहते हुए इंसान बुरा हो जाता है, ठीक है ना, बुरा हो जाता है, और अच्छों के दरमियान बुरा रहकर अच्छा हो जाता है। लेकिन उसका मतलब ये हुआ कि अच्छे को अच्छे रहने, चाहे बुरों के अंदर भी रहे, और बुरों को अच्छों के अंदर रहना चाहिए, बुरों से बचना चाहिए। अब ये जो ये कैसे होगा, यानी अच्छों को मतलब अगर बुरों के अंदर जाना भी है उनकी उनके दावत के लिए या उनको समझाने के लिए, तो वो अपनी हिफाजत करके जाए, अपनी हिफाजत करके जाए, कि ऐसा ना हो कि उनके साथ इन्वॉल्व होकर खुद अपना सारा कुछ खराब ना कर दे, बल्कि उसको जो असर पहुंचा है उनसे, उस असर को दूर करने का निजाम भी उसके पास होना चाहिए। अगर नहीं हो तो खराब हो जाएगा, अगर नहीं है तो खराब हो जाएगा। यानी जो लोग दाई हैं, जो दावत देते हैं, उनके लिए भी जरूरी है कि वो अपनी अपनी हिफाजत कर लें। उसकी मिसाल इस तरह देते हैं कि अगर नाली के अंदर कोई लाल गिरा हुआ है, मोती गिरा हुआ है, उसको उठाना तो लाजमी है, लेकिन जब आप उसको उठाएंगे तो आपके पैर तो खराब होंगे, आपके हाथ तो खराब होंगे, आपके कपड़े तो खराब होंगे ना, तो इसके लिए आपके पास कोई साबुन तुलिया पानी का जरूरत है या नहीं है? अगर नहीं है तो ठीक है, लाल तो मिल जाएगा लेकिन बीमारी भी मिल जाएगी, नुकसान भी हो जाएगा, ठीक है ना। तो यही असल में बुनियादी बात है, अगर हम लोग इसको समझें तो फिर मेरे ख्याल में बहुत कुछ फायदा हो सकता है। तो यह हजरत ने फरमाया, लेकिन आसमान अबू गिल की टोपी ओढ़ी तो आसमां में नूरानियत के बजाय जुल्मानियत आ गई, क्योंकि अब इनो यानी आसमान हरूफ सोत का लोग अब निकाब ओढ़ लिया था कि मिट्टी के पुतलों पर माने कुल जाए। नदीम ने कहा, अगरचे उसने मुझे बादशाह के गुस्से से निजात दिलाई, मैं उसका ममनू नहीं हो सकता, क्योंकि मेरे गुरेजगाह हो जाए पना तो बादशाह है। अगरचे एक सबब मेरे बयान से जाहिर होता है, लेकिन 10 और असबाब इसमें पोशीदा हैं। नदीम ने कहा कि एनासे अपना असली मकसद अल्फाज से जाहिर नहीं कर सकता, क्योंकि गुफ्तगू हर एक तरीके से हकीकत को जाहिर करते, दूसरे वजूह से उसको मख्फी रखती है। उसके कश्फ से 70 और हिजाबात जाहिर हैं, इसलिए कि अदम इजहार की सूरत में मुखातिब को फ़कत इलम नहीं होता, वह इसे लाइलम, जो कि एक किस्म का जेल बसीत है, और बयान की सूरत में बोझ कसूर इबादत के मुखातिब कुछ का कुछ समझ जाता है। यह किस्म का जेल मुरक्कब हुआ, लिहाज कल मुनासिब कदर उकूल, यानी कि अकलों के मुताबिक कलाम करो, कमा कीला। मतलब यह है कि ये तमाम चीज़ें जो है, अल्लाह अकबर अल्लाह अकबर, कलाम करना, कब करना, कैसे करना, ये मुख्तलिफ चीज़ है। कभी कभी खामोशी बेहतर कलाम होती है, और कभी कभी मुनासिब कलाम कलाम होता है। हजरत ख्वाजा खान मोहम्मद साहब रहमतुल्लाह अलैह से किसी ने कहा कि हजरत आप कुछ कभी कभी बयान भी कर लिया करें, लोगों को फायदा होगा। तो हजरत ने फरमाया, जो हमारे खामोशी से फायदा नहीं उठा सकते ना, वो हमारे बयान से भी फायदा नहीं उठा सकेंगे। जो हमारी खामोशी से फायदा नहीं उठा सकते, वो हमारे बयान से भी फायदा नहीं उठा सकेंगे। यानी ऐसे लोग जिनको अल्लाह जल्ला शानू ने कल्बे सलीम दिया हो, उनके पास बैठकर उनकी कल्ब से लोग फायदा उठाते हैं। हजरत मौलाना अशरफ साहब रहमतुल्लाह खुद अपना वाक्य बता रहे हैं कि सैयद सुलेमान नदवी रहमतुल्लाह अलैह की खिदमत में हाजिरी हुई, हजरत कोई किताब पढ़ रहे थे, कहते मेरे दिल में ये बात आई कि किताब तो हजरत बाद में ही पढ़ सकते, अगर कुछ कलाम फरमाते तो हमें भी फायदा होता, वसवसा आ गया दिल में। फरमाया हजरत ने आंखें उठाई, फरमाया लोग कहते हैं मुझे न कलाम कर, जबकि अकबर कहता है कि कलाम न कर तासीर देखा, तकरीर न कर तासीर देखा, जबकि अकबर कहते तकरीर न कर तासीर देखा। लोग कहते हैं तकरीर कर, जबकि अकबर कहते हैं तकरीर न कर तासीर देखा। मकसद ये है कि बाज दफा कलाम उलट पड़ जाता है, वो तासीर से फायदा उठाता है, वो तासीर से फायदा होता है। हाँ जी, वो जिसको कहते हैं ना खामोश कलाम, वो बहुत आला कलाम हो जाता है, जिसमें चीज़ें कम्युनिकेट हो जाती हैं। तो ये हालात के ऊपर है, इसलिए कहते हैं कल्ले मुन्नास बेकद्र उकूले, लोग की जितनी अक़ल है उसके मुताबिक उनके साथ बात करो, जिस वक्त जो चीज़ मुनासिब है वही कर लो, हर जगह एक चीज़ नहीं चलती। अल्लाह अकबर, बुजुर्गों की खिदमत में जाना बहुत बड़ी बात है, अल्लाह ताला नसीब फरमाए, लेकिन बुजुर्गों के आदाब जानना ये बहुत अदब बहुत ज़रूरी है। यानी उनके साथ बैठ के क्या करना है, अपनी मर्जी के मुताबिक उनसे काम करवाना है या उनकी मर्जी के मुताबिक अपने आप को बनाना है, इन दोनों में बड़ा फर्क है। अगर मैं बुजुर्गों को अपने मुताबिक करना चाहूँ कि भाई जो मेरी मर्जी है उस तरीके से मुझे बताए, तो इलाज नहीं हुआ, वो तो इलाज नहीं हुआ। हाँ जी, उसमें ये देखना चाहिए कि जैसे उनके ऊपर अल्लाह ताला खोलते हैं बात, एक बात मैं आपको याद रखूं, जरा है मुश्किल बात लेकिन समझाने के लिए अर्ज करने की कोशिश करता हूँ। ला इलाहा इल्लल्लाह, ये जो भी अल्लाह वाले हैं, जो भी अल्लाह वाले हैं, इतनी बात तो हमें मालूम है कि वो खुद बात नहीं करते बल्कि इनसे कहलवाई जाती है, हालात के मुताबिक कहलवाई जाती है। ये बात मैं जो अर्ज कर रहा हूं ना, ये मैं अपने तजर्बे की बुनियाद पर अर्ज कर रहा हूं। हजरत मौलाना अशरफ साहब रहमतुल्लाह अलैह जब हम बैत हुए तो 3 दिन तक हजरत वही बातें फरमाते रहे जो हमारे क्वेश्चंस के जवाब थे। तो मैं बड़ा खुश था, मैंने कहा कि तो बड़े खुशकिस्मत हूँ ऐसे वक्त पे है कि हजरत उन्हीं बातों पे बात कर रहे हैं जो मेरी बातें, जो मेरी मतलब की बातें। तो मैंने अपने डॉक्टर शन सबसे कहा, मैंने कहा कि इस तरह बात है कि हजरत तो बिल्कुल मेरी बातें कर रहे हैं। तो उन्होंने फरमाया सिर्फ आपके साथ मामला नहीं है, सबके साथ ऐसा। हाँ जी, अब ये क्या चीज़ है, क्या हजरत, मैं तो कहता हूँ कशफ उसके मुकाबले में बड़ी मामूली चीज़ है, पता नहीं लोगों ने कशफ क्या सर पे चढ़ाया हुआ है। ये बहुत मामूली चीज़ है कशफ उसके मुकाबले में जो मैं बात कर रहा हूँ। असल में बात ये, वो तो आले हैं अल्लाह ताला की तरफ से, वो तो आले हैं। अब अल्लाह पाक देना चाहते हैं, अब अल्लाह पाक देना चाहते, तो अल्लाह ताला को सबके कुलूब का पता है कि जो किसी के दिल में है वो उनको उनको पता है, अल्लाह ताला को तो पता है। अब जुबान मौलाना की, बात अल्लाह की, तो मुझे बताओ फिर ऐसा नहीं होगा तो क्या होगा। उसके लिए फिर जो कश्फ के लिए जो जरूरी चीज है वो भी जरूरी नहीं होती। हाँ जी, वो क्योंकि अल्लाह ताला के लिए तो किसी चीज की जरूरत नहीं है, वो तो कुदरती कुदरत है। तो इस वजह से इंसान हैरान होता रहता है, लेकिन वो चीज़ें तो होती रहती हैं। अब अगर किसी के बारे में किसी का ये गुमान हो अल्लाह वालों के बारे में कि अल्लाह पाक उनकी ज़ुबान पे बोलते हैं, गरचे असल को में अब्दुल्ला बहुत गुफ्त है, गुफ्त है अल्लाह बहुत, तो अब उस वक़्त जब वो अल्लाह की तरफ से बोल रहे हैं तो फिर मैं क्या उसको चेंज करूं? मैं इसको चेंज कर सकता हूँ, ठीक है मेरे समझ में अगर नहीं आता तो बस नहीं आता, ठीक कोई बात नहीं, लेकिन लेकिन मैं अगर ये बात नहीं जानता तो काफी मसला बन सकता है। शरह सदर होता है बुजुर्गों को, शरह सदर होता है। शरह सदर क्या होता है, यानी किसी का सीना किसी चीज के लिए खोल लेना, अल्लाह ताला खोल लेता है कि इस वक्त हालात ये है लिहाजा ये बातें करो, यानी अल्फाज की सूरत में नहीं कहते कि मतलब कोई उसकी तरफ से बंदे आते कोई कि नहीं ये नहीं, कैफियत की हालत में आती है बात, वो बातें उनकी जुबान पे जारी होनी शुरू हो जाती है। शरह सदर की बात है, शरह सदर की बात है। इन चीजों की बहुत ही ज्यादा अलम वाले में कदर की जाती है। तो अब ये जब इस किस्म की बात होती है तो अल्लाह जल्ला शानू ने मिजाज जो बनाए होते हैं मुख्तलिफ मशायख की, उनसे जो जो काम लेते हैं उसके मुताबिक फिर वो हालात आते हैं और उसके मुताबिक बातें चलती हैं। अब ये है कि मैं आपको एक बात बताऊं, बुजुर्गों की बातें अपनी तरफ से नहीं कर रहा हूं, सईद अहमद शहीद रहमतुल्लाह अलैह खुद बुजुर्ग थे, उन्हीं का खलीफा मौलाना अब्दुल हई साहब रहमतुल्लाह अलैह जब इंतहाई गुस्सा हो जाते थे और इस पर कोई बयान शुरू कर लेते, कोई बात शुरू करते, तो हजरत सईद साहब रहमत खामोशी के साथ उनके पीछे खड़े हो जाते, इस तरह खामोशी से खड़े हो जाते। लोगों ने नोट कर लिया, हजरत क्या बात है, हम बार बार देख रहे हैं कि जब कभी गुस्से में कलाम कर दे तो आप उनके पीछे खड़े हो जाते हैं, क्या मसला है। फरमाया इनका चूंकि गुस्सा अल्लाह के लिए होता है तो उस वक्त अल्लाह पाक की खास रहमत उतरनी शुरू हो जाती है, तो मैं भी इस कड़ा हो जाता हूं कि मुझे भी उसमें से मिले, हालांकि उनका खलीफा है, कि मैं भी उनके पीछे कड़ा हो जाता हूं कि मुझे भी कुछ ऐसा इसमें मिले। अब मुझे बताओ, अगर अल्लाह पाक ने कोई निजाम बना लिया, कोई निजाम बना लिया, समझाने वाला निजाम बना लिया, कुछ जरूरतें हैं, मुख्तलिफ जरूरतें होती हैं, हर चीज हर वक्त ठीक नहीं होती, लेकिन वो चीज हर वक्त गलत भी नहीं होती, हालात पर मुंहसर है। तो अब जिन हालात के अंदर वो एक चीज चल रही है और अल्लाह जल्ला शानू ने किसी को चुन लिया उस चीज को समझाने के लिए और आपके ऊपर ये बात नहीं खुली, तो आपको क्या करना चाहिए, वही से हिस्सा वाला काम करना चाहिए कि मुझे भी इससे कुछ मिल जाए, खामोशी के साथ, बजाय इसके कि एतराज हो, बजाय इसके कि जो मतलब हो जाए ना वो रुकावट हो, तो क्या है, लेना चाहिए, लेना चाहिए, उसी में फायदा होगा। तो असल बात ये है कि अगर हम लोग जरा देखें तो रस्ते अल्लाह पाक ने दिए हुए हैं, खोले हुए हैं, लेकिन उन रस्तों से लेने का तरीका हमें अल्लाह नसीब फरमा दे। गुफ्तन जिब्राईल अलैहिस्सलाम खलीलुल्लाह अलैहिस्सलाम रा कि हल लका हाजत खाला बला अम्मा इले का फला। वाह, इब्राहिम अलैहिस्सलाम जिब्राईल अलैहिस्सलाम का इब्राहिम अलैहिस्सलाम से कहने कि क्या आपको कोई हाजत है, आपने फरमाया हाँ मगर तुझसे नहीं मगर तुझसे नहीं, मन खलील वक्त मादा जिब्राइल मन नखाहुम दर बला उरा दलील उ अदब ना मुख्त अस जिब्रील रात की बपुरसीद अस खलील हक मुराद की मुरादत हस्त ता यारी कुनम वर्न बग्रेजम सबक सारी कुनम गुफ्त इब्राहिम ने रोजे मया रो रो अजमया वास्ता जख्मत बुवत बादल आया बहरी ई दुनिया स्त मुरसिल राबिता मुमी नाराज के हस्तो वासता हर दिलो सामे बुदे वहये नहा हर फुसोते के बुदे अंदर मया गर्चे गर्चे ओ महवे हकस्तो बेसरस्त लेक कारे मन अजा नाजिक तरस करदा ये ओ करदा शाह अस्त लेक पेश चश्म बदनमाइंदा अस्त नेक आँचे एने लुत्फ बाशद बर अवाम कारशद बर नाजनीनाने कराम काय बिला वो रंज में बायत कशीद आमाराता फर्क राता नंद दीद इ हुरूफ वास्ता ए यार गार पेश वासिल खार बाशद खार खार پس بلا وہ رنج بالیس تو وقوف تار حد آن روح و صافی اس حروف لیک باز زی بلا کسرت ترشدن باز باز صافی او بر ترشدند ہمچو آب نیل آمد ای بلا سادرا آبست خون بر اشقیا ہر کے پایا بی ترو مسعود تر جترو کارت کے افزوں دید بر زاں کے داند کائیں جہاں کاشتن ہست بہرے محشر و برداشتن ہچ اکدے بہر این خود نبود بلکہ از بہرے مقام رنج سود ہچ نبود منکرے گر بنگری منکری یشباری این منکری بل برائے قار خسم اندر حد بافزونی جستنو اظہار خود وافزونی ہم پہ تم آد گر بے معانی چاشنی نداد سور نداد سور زاہمی پرسی چرا ایمی کنی کی سور زیت است امانی روشنی ورنہ ای گفتن چرا از بہر چیز چونکہ صورت بہر این سور نیز ای چرا گفتن سوال اس فائدہ اس جس برائی ای چرا گفتن بداس اس چروی فائدہ جوی امی چونکہ باشد فائدہ خود ہمی بس نقوشی آسما وہ اہل زمین اہل زمین نیست حکمت کیوں کو بود بھاری ہمی گر حکے میں نیست ای ترتیب چیز در حکی میں ہست چون فعلش تہیس کس نساز و نقش بگرما گرما بوخذاب جس بوئی قصد ثواب و ناسواب ہرچی بینی درجیں جہاں از آیتے ہست بہر مغنی مانی یہ وہ حکمتیں میں ندیم وقت کا خلیل ہوں اور وہ سفارشی جبرائیل ہے میں مصیبت میں کیوں کر اسے نشان راہ بنا ہوں اس ندیم نے اپنے سنائے گفتگو میں کہا کہ مجھ کو بادشاہ سے وہی نسبت تھی جو جبرائیل علیہ السلام کو حق سبحانہ وتعالیٰ سے اور مدلوم قوم سے وہ نسبت ہے جبرائیل علیہ السلام کو ان دونوں سے لہٰذا اس نسبت کے اقتضا کے بنا پر ابراہیم علیہ السلام کی طرح میں بھی اس مصیبت میں اس کو اپنا رہنما بنانا نہیں چاہتا تھا اب ذرا اصولی بات کر لی پہلے بہت ساری باتیں کر کے نا اب بہت آسان طریقے سے سمجھا دیا کہ جبرائیل علیہ السلام اللہ کی طرف سے آتا تھا لیکن اس وقت جو حالت ابراہیم علیہ السلام پر طاری تھی توحید کی اس کے شان کے مطابق جبرائیل علیہ السلام سے مدد نہیں لینا تھا تو جبرائیل علیہ السلام کو صاف کے دیکھے نہیں تجھ سے نہیں تجھ سے نہیں وہ دیکھ رہے نا خود دیکھ رہے نا ہاں جی جس کے لیے ہو رہا ہے وہ دیکھ رہا ہے تو پھر اللہ جل شان نے بھی تمام چیزوں کو بائی پاس کر کے براہ راست حکم دے دیا آپ کو یا نارو کو نہیں بھر دوں السلام علی ابراہیم اے آگ ابراہیم علیہ السلام پر سلامتی کے ساتھ ٹھنڈی ہو جا سلامتی کے ساتھ ٹھنڈی ہو جا اگر یہ نہ فرماتے بردم و سلامن تو اتنی ٹنڈی ہو جاتی کہ وہ نقصان دہ بن جاتی ہیں کیونکہ حکم براہ راست ہے آگ کے لیے آگ تو انکار کر نہیں سکتا تھا آگ کی کیا ضرورت ہے آپ صلی اللہ علیہ وسلم نے ایک دفعہ جو ہے ارشاد فرمائے بیٹھ جاؤ کسی بات کے موقع پر فرمائے بیٹھ جاؤ حضرت عبداللہ بن مسعود تعالیٰ تشریف لا رہے تھے وہ جوتیوں کی جگہ پہ تھے ادھر ہی بیٹھ گئے ادھر ہی بیٹھ گئے کہ کہیں حکم عدول ہی نہ ہو جائے حالانکہ آپ صلی اللہ علیہ وسلم کا اس کو ارشاد نہیں تھا جو ادھر تھے نا ان کے لیے فرمایا تھے فرماتے کہ بیٹھ جاؤ لیکن چونکہ عبداللہ بن مسعود کا آواز پہنچ گئی تو وہ فوراً ادھر ہی بیٹھ گئے تاکہ کوئی بات اس طرح مطلب جن مزاج کے خلاف نہ ہو جائے ہاں جی یہ بات ہے تو آگ کو بھی اگر اس قسم کا حکم ملتا کون و بردن علی ابراہیم تو وہ تو پھر ٹھنڈی ہونی تھی تو ابراہیم علیہ السلام کے لیے تو بڑا مسئلہ ہو جاتا تو اللہ پاک نے فوراً ساتھ ہی فرمایا بردم و سلام علی ابراہیم ہاں جی وجہ کیا ہے کہ تمام سسٹمز کو بائی پاس کیا گیا تھا ہاں جی امر پہ بات آ گئی تھی इब्राहिम अलैहिस्सलाम नमरूद जो एक सरकश और काफिर बादशाह जिसके ज़माने में बुत परस्ती आम थी, वो खुद भी खुदाई का दावा करता था और दरबार से अपने आप को सजदा कराता था। इस ज़माने में इब्राहिम अलैहिस्सलाम मबऊस हुए, नमरूद आपकी तौहीद और तर्क शिर्क से सख्त बरहम हुआ, इनको दरिया में बुलाया, दरबार में बुलाया। जब वो तशरीफ़ लाए तो नमरूद ने पूछा, तुमने मुझको सजदा क्यों नहीं किया? पर मैं खुदा के सवा किसी को सजदे नहीं करता। फिर चंद बातें और हुई जिनमें इब्राहिम अलैहिस्सलाम की तकरीर और कुव्वत बयान ने नमरूद को लाजवाब कर दिया। ये देखकर आले दरबार बहुत से ईमान ले आए। उलमा इसके इब्राहिम अलैहिस्सलाम मौका पाकर नमरूद के पुतखाने में गए और सब बुत तोड़ डाले। इन तमाम बातों से नमरूद ने गजब ना होकर इब्राहिम अलैहिस्सलाम को कैद कर लिया। इस पैगंबर हक पर सख्त जुल्म व तशद्दुद करना शुरू कर दिया, फिर उनको आग में डलवा दिया, मगर खुदा की कुदरत से वह आग गुलजार बन गई और फरिश्तों ने बाजू पकड़ नया तराम से उनको गुजारा तश नमा के अंदर बैठा दिया। उस वक्त जिब्रील से ने पूछा कि कोई हाजत है? आपने फरमाया, हाँ मगर तुझसे नहीं। वो जिब्रील से अदब क्यों नहीं सीखी, जिनने खलील से आग के वक्त पूछा था, अगर कोई ज़रूरत हो तो मैं एनत करूँ वरना मैं जल्दी रुखसत हो जाऊँ। इब्राहिम अलैहिस्सलाम को जब नमरूद ने आग में डाला था, जिब्रील ने दरियाफ़्त किया कि खलील्ला, क्या कोई बात की किसी बात की ख्वाहिश है ताकि मैं एनत कर सकूँ वरना मैं बहुत जल्दी वापस हो जाऊँ? इमादुल वक्त ने मुझसे क्यों नहीं पूछा कि मैं सिफारिश करूँ या ना, मुझसे क्यों नहीं पूछा कि मैं आपकी सिफारिश करूँ या नहीं? बिदू मुझसे दरियाफ्त की कैसे क्यों सिफारिश की, ताकि मुझसे पूछता तो मैं भी वही जवाब दे इब्राहिम अलैहिस्सलाम ने दिया था, जो खलील अलैहिस्सलाम ने दिया था। इब्राहिम अलैहिस्सलाम ने फरमाया, तुम दरमियान में न पढ़ो क्योंकि मुझे आपकी आनत की ज़रूरत नहीं। ऐसे हालत में वास्ता तकलीफ देह होता है, ऐसे हालत में वास्ता तकलीफ देह होता है। बहुत ऊंची हालत है, कोई मामूली हालत नहीं है कि हम लोग उसको समझ सकें। हाँ जी, हर नबी इस जहाँ में खुदा और बंदे के दरमियान रबता है और मोमिनों का अम्बिया के साथ रबता होता है, यानी पैगम्बरान अलैहिस्सलाम वाले जहाँ का सुबहान के साथ इसलिए ताल्लुक़ पैदा करने वाले थे कि लोग महबूब होते हैं और वो लोगों को खुदा के दरमियान जो पर्दा होता है इस पर्दे को उठाने वाले होते हैं। इस पर कोई शुबा नहीं कि जब ताल्लुक़ पैदा हो गया तो अब अम्बिया की पैरवी की ज़रूरत ही न रही, क्योंकि दर्जात ताल्लुकात मुतफावत है, पस गैर नबी को ताल्लुक़ पैदा होना मुमकिन है जिनकी बिना पर कहा जाए। अल्लाहु अकबर, अल्लाहु अकबर। أشهد أن محمد رسول الله. أشهد أن محمد رسول الله. अल्लाह अकबर, अल्लाह अकबर। La ilaha illallah, la ilaha illallah, la ilaha illallah, la ilaha la ilaha illallah, 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 لا إله إلا الله 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 الله لا إله إلا 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 الله محمد رسول الله لا إله إلا هو 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 اللهم صل على سيدنا مولانا حق 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 हक 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 اللهم صل على سيدنا محمد. الله 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 اللهم صل على سيدنا مولانا محمد بارك وسلم. الحمد لله رب العالمين الصلاة والسلام على خاتم النبيين. اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم لك الصلوات ونسك محيا ومماتي وإليك مآبي ولك رب تراسي. اللهم إني أسألك من خير ما تجيء بالرياح. اللهم جلني وعزم شكرك واكثر ذكرك واتبع نصيحتك واحفظ وصيتك. اللهم إن قلوبنا اللهم إن قلوبنا ونواسينا ونواسي وجوارح بذلك لم تملكنا من عشان فإذا فعلت ذلك بنا فكن أنت ولينا وهدنا إلى سوى السبيل. اللهم اجعل حبك أحب الأشياء إلي واجعل خشيتك أخف الأشياء عندي وقت أني حاجات الدنيا بشوق إلى لقائك وإذا أقررت أعيننا للدنيا من دنياهم فأقرئني من عبادك. اللهم إني أسألك الصحة والعفة والأمانة وحسن الخلق والرضا بالقدر. اللهم لك الحمد والشكر ولك المن وفضل. اللهم اني اسالك التوفيق لمحابك من اعمالي وسد التوكل عليك وحسن ظني بك. اللهم افتح مسامع قلبي ذكرك وكن ارزقني طاعتك وطاعة رسولك وعملا بكتابك. اللهم اجعلني اخشاك كاني اراك ابدا حتى القاك واسدني بتقواك ولا تشكني بمعصيتك. اللهم التف في تيسير كل يسير فان تيسير كل يسير عليك يسر. اللهم اسالك اليسر والمعافاه في الدنيا والاخره. اللهم عفني فإنك عفو كريم. اللهم طهر قلبي من النفاق وعملي من الرياء ولساني من الكذب وعيني من الخيانة فإنك تعلم خائنة العيون وما تخفي الصدور. اللهم ارزقني عينا هتالتين تسقيان القلب بظروف الدم من خشيتك قبل أن تكون الدموع دم والرأس جمرة. اللهم عافني في قدرتك وادخلني في رحمتك واخذ أجري في طاعتك واختم لي بخير عملي واجعل ثواب الجنة. اللهم فارج الهم كاشف الغم مجيب دعوة المسترين الرحمن الدنيا ورحيمها. وأنت ترحمني فارحمني برحمة تغنيني بها عن رحمة من سواك. اللهم إني أسألك من فجات الخير وأعوذ بك من فجات الشر. اللهم أنت السلام منك السلام وليك يعود السلام. أسألك هذا الجلال والإكرام وأن تستجيب لنا دعوتنا وأن تخطي رغبتنا وأن تغنينا من أغنيت وأنا من خلقك. اللهم اغفر لي واختر لي. اللهم ارزقني بقضائك وبارك لي بما قدر لي حتى لو هي بتأخير ما تأجيل ما أخرت ولا تأخير ما جل. اللهم لا يشاء إلا يشاء الآخرة. اللهم أهني مسكين ومتني مسكين واشرني في زمرة المساكين. اللهم اجعلني من الذين إذا أحسن استبشروا وإذا استغفروا. اللهم إني أسألك رحمة من عندك تهدي بها قلبي وتجمع بأمري وتلم بها شاسي وتسلو بها ديني وتقضي بها ديني وتحفظ بها غائبي وترفع بها شهادي وتبيز بها وجهي وتزكي بها عملي وتلهمني بها رشدي وترد بها ألفتي وتعصم من كل سوء. اللهم آتني إيمانا لا يرتد ويقينا ليس بعده كفر ورحمة أنال به شرف كرامتك في الدنيا والآخرة. اللهم إني أسألك فوز القضاء فوز في القضاء ونزول الشهداء وإيش السوداء ومرافع قدر الأنبياء والنصر على الأعداء إنك سميع الدعاء. اللهم قصرا رأيي وزوفا وملي ولم تبلغ منيتي ومسلتي من خير وعدت أحدا من خلقك أو خيرا أن تموتي أحدا من عبادك فإني أرغب إليك فيه وأسألك برحمتك رب العالمين. اللهم إني منزلك بك حاجتي وإن قصر رأيي وزوف عملي افتقرت إلى رحمتك فأسألك يا قاضي الأمور يا شافي الصدور كما تجير بين البحور أن تجير من عذاب السعير ومن دعوة السبور ومن فتنة القبور. اللهم زل حبل الشديد والأمر الرشيد أسألك الأمن يوم الوعيد والجنة يوم الخلود مع المقربين الشهود الركع السجود الموفين بالعهود إنك رحيم ودود إنك غفار ما تريد. اللهم اجعلنا هادين مهتدين غير الضالين ولا مضلين سلما لأوليائك وهربا لأعدائك وهربا لأعدائك نحب بحبك من أحبك ونعادي بعذابك من خالف من خالفك من خلقك. اللهم هذا الدعاء وليك الإجابة وهذه الدعوة وليك التكلام. اللهم لا تكلني إلى نفسي طرفة عين ولا تنزل مني فصالح ما أتيتني. اللهم إنك لست بلاين لست بلاين استحدثناه ولا بذبيذ زبيد ذكر تبدأناه وليك شركاء ظلماك ولا كان لنا قبلك من الجاه نلجو إليه فنذرك ولا عانك على خلقنا أحد فنشكي فيك وتبارك وتعاليت فنسألك لا إله أن تغفر لي. اللهم انت خلقت نفسي وانت توفى لك مماتها ومحياها ان احييتها فاحفظها فيما بما تحفظ بعبادك الصالحين وان مت فاغفر له وارحمها. اللهم اني بالعلم وزيني بالحلم واكرمني بالتقوى وجملي بالعافيه. اللهم يدركني زمان لا يدرك زمان لا يتوفي فيه من فيه العليم ولا يستحي فيه من الحليم قلوبهم قلوبنا العاجم والسنه ملسنه العرب. اللهم اني اعوذ بك من البرس ومن الشقاك والنفاق وسوء الاخلاق من شر ما تعلم. اعوذ بالله من حال اهل النار ومن النار وقرب اليها من قول وعمل ومن شر ان تاخذ ما انت باخذ بناستي اعوذ بك من شر ما في هذا اليوم ومن شر ما بعده ومن شر نفسي وشر الشيطان ومن شرك وشركي وان اقترف على انفسنا سوءا او نجر الى مسلم او اقتبس خطيئة وذنبا لا تغفر من ذكر المقام يوم القيامه. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك التواب الرحيم. يا الله اپنے فضل و کرم سے ہمارے تمام حالات کو درست فرما دے ہمارے مشکلات کو سی حضر حسنات سے مشکلات کو حسانی سے مبدل فرما ہمارے سیاد کو حسنات سے مبدل فرما. یا اللہ ہمارے گناہوں کو یا اللہ معاف فرما دے. یا اللہ ہمیں ایک یا لو العالمین ایک یا لو العالمین اپنے پسندیدہ زندگی عطا فرما دے جس دن کو تو پسند فرماتا ہے. یا اللہ ہمیں ایسا کر دے کہ ہمیں دیکھ کر تو خوش ہو. اور یا لو العالمین ان لوگوں میں شمار فرما جن کو دیکھ کر جن کے بارے میں تو نے فرمایا جو میرے ان کو تو گمراہ نہیں کر سکتا. یا اللہ افراد تفریح سے ہمیں بچا دے خیر پر یا اللہ ہمیں جمع فرما دے. یا اللہ ہمارے تمام لوگ کی حفاظت فرما دے تمام مسلمانوں کی حفاظت فرما مسلمان جہاں جہاں پر بھی پریشان کے پریشانوں کو دور فرما دے. یا اللہ ان کے پریشانوں کو دور فرما جن جن پر ظلم ہو ان کو ظلم سے نجات عطا فرما. یا اللہ العالمین جو مظلومین ان کو ظلم سے نجات عطا فرما اور جن نے دعاؤں کے لیے کہا سوچ رہے تھے وہ سب کی دعاؤں قبول فرما. اللہم ربنا آتنا فی الدنیا حسنہ وفی الآخرۃ حسنہ وقنا عذاب النار. اللہم انا نسألک من خیر ما سألک من عبدک ونبیک حبیبک محمد صلی اللہ علیہ وسلم ونعوذ بک من شر ما استعاذ من عبدك ونبيك وحبيبك محمد صلى الله عليه وسلم. انت المستعان ولا حول ولا قوه الا بك. سبحان ربك رب العزه عما يصفون. السلام على المرسلين.